بسم اللہ الرحمن الرحیم، درود و سلام ہو محمد و آل محمد پہ۔ السلام علیکم ناظرین، انداز جہاں کے ساتھ محمد مہدی شرافت حاضر ہے۔ ہماری ویب سائٹ کا پتہ ہے urdu.sahar.tv.ir، ای میل ایڈریس ہے andaz_jahan@sahar.tv.ir، اور انداز جہاں میں آج ہماری گفتگو کا موضوع ہے پاکستان میں انتخابی سرگرمیاں۔ تو لیجیے ملاحظہ فرمائیے انداز جہاں۔ ناظرین، پاکستان میں 11 مئی کو ہونے والے عام انتخابات کے تعلق سے سرگرمیاں بڑھ گئی ہیں، تشہیراتی مہم شروع ہو گئی ہے، الزام تراشیوں اور جوڑ توڑ کا سلسلہ بھی جاری ہے۔ منشور کا اعلان بھی کسی حد تک پارٹیوں نے کر دیا ہے۔ منشور کے اعلان میں تحریک انصاف سب سے آگے ہے، جس نے ملک سے بدعنوانی دور کرنے، ڈرون حملے بند کروانے، ملک کی اقتصادی حالت سدھارنے کو اپنے منشور میں سر فہرست رکھا ہے۔ تحریک انصاف نے طالبان کے ساتھ مذاکرات کی حمایت کا بھی اعلان کیا ہے۔ دہشت گردی کی مخالفت سبھی سیاسی جماعتوں کے نعروں اور منشور میں نظر آتی ہے۔ بعض جماعتوں نے امریکہ کی مخالفت پر بھی زور دیا ہے۔ اسی کے ساتھ جنرل پرویز مشرف کے الیکشن میں حصہ لینے کا موضوع بھی بعض حلقوں کی توجہ کا مرکز ہے۔ ان کی صلاحیت کی تائید پر بعض حلقوں نے اعتراض کیا ہے، جبکہ صورتحال یہ ہے کہ جنرل پرویز مشرف عدالتوں کے چکر میں پھنس چکے ہیں۔ اگرچہ عدالتوں سے ان کی ضمانت کی مدت میں مسلسل توسیع ہو رہی ہے، لیکن انہیں مختلف مقدمات کا سامنا ہے، اور بہت سے لوگوں کا کہنا ہے کہ عدالتوں کے چکر کی وجہ سے ان کی انتخابی سرگرمیاں بہرحال متاثر ہوں گی۔ آج کے پروگرام میں ہمارے اسلام آباد اسٹوڈیو سے حصہ لے رہی ہیں پاکستان کی سینئر تجزیہ نگار فوزیہ شاہد صاحبہ۔ لندن اسٹوڈیو سے آج کے پروگرام میں شرکت کریں گے بر صغیر کے ممتاز دانشور اور تجزیہ نگار ڈاکٹر عنایت اللہ اندرابی، اور ٹیلی فون لائن کے ذریعے آج کے پروگرام میں شریک کیا جائے گا ایم کیو ایم کے حیدر عباس رضوی کو۔ لیکن پہلے اس حوالے سے ہماری رپورٹ ملاحظہ فرمائیں۔
پاکستان میں انتخاباتی عمل کے مقدمات مکمل ہونے کے ساتھ ہی مختلف جماعتوں کی انتخاباتی مہم کا بھی آغاز ہو چکا ہے، اور اس کے ساتھ انتخاباتی امیدواروں کے خلاف تشدد بھی شروع ہو چکا ہے۔ اگلے مہینے ہونے والے عام انتخابات میں ووٹرز کی حتمی تعداد 8,61,84,802 ہو گئی ہے، اور پاکستان کے الیکشن کمیشن نے جن امیدواروں کو انتخاب لڑنے کی اجازت دی ہے، ان میں سابق صدر پرویز مشرف کے علاوہ سابق وزرائے اعظم میاں نواز شریف اور میر ظفر اللہ جمالی بھی شامل ہیں، جبکہ کئی سابق وزرائے اعظم عام انتخابات میں حصہ نہیں لے رہے ہیں، جن میں یوسف رضا گیلانی سپریم کورٹ سے سزا یافتہ ہونے کی وجہ سے نااہل قرار دے دیے گئے ہیں، اور راجہ پرویز اشرف کے کاغذات اعتراضات کی وجہ سے مسترد ہو گئے۔ سابق وزیر اعظم شوکت عزیز نے اپنے آپ کو پاکستان کی سیاست سے الگ رکھا ہے، لیکن پاکستان کے سابق صدر پرویز مشرف کی واپسی خاص طور پر توجہ کا مرکز ہے، اور مختلف شخصیتیں ان کی واپسی کی اصل وجوہات کے بارے میں مختلف قسم کی قیاس آرائیاں کر رہی ہیں۔ چنانچہ امیر جماعت اسلامی سید منور حسن کا کہنا ہے کہ پرویز مشرف کسی کے اشارے پر اور کسی معاہدے کے تحت واپس وطن لوٹے ہیں۔ پاکستان میں انتخاباتی مہم اور سیاسی رسہ کشی کے ساتھ ہی انتخاباتی تشدد کا بھی آغاز ہو گیا ہے، اور حالیہ واقعے میں حیدرآباد میں متحدہ قومی مومنٹ کے قومی صوبائی اسمبلی کے انتخابی امیدوار فخر الاسلام کو فائرنگ کر کے ہلاک کر دیا گیا۔ کالعدم تنظیم تحریک طالبان پاکستان نے حملے کی ذمہ داری قبول کر لی ہے۔ تحریک طالبان پاکستان نے اسی طرح اے این پی کے امیدوار اور سابق وزیر ارباب ایوب جان کی گاڑی کے قریب ریموٹ کنٹرول بم حملے کی ذمہ داری قبول کر لی ہے۔ تحریک طالبان نے چند مہینوں قبل سیکولر جماعتوں کو ہدف بنانے کا اعلان کیا تھا، جس کا مطلب یہ ہے کہ مذہبی جماعتیں طالبان کے حملوں سے محفوظ رہیں گی۔ حالیہ دنوں میں 5,000 پاکستانی نوجوانوں سے ایک سروے کے دوران سوالات کیے گئے، جن کی عمریں 18 سے 20 برس کے درمیان تھی۔ ان میں سے لگ بھگ 29% جمہوریت کے حق میں تھے، 32% نے فوجی حکومت کو ترجیح دی، جبکہ 38% نوجوان شرعی طرز حکمرانی کے حق میں تھے۔ حالانکہ اب تک پاکستان میں جتنے بھی عام انتخابات ہوئے ہیں، ان میں مذہبی جماعتوں کو کل ووٹ کا صرف 5% ہی حصہ مل پایا ہے۔ تاہم اس بار کچھ لوگوں کو یہ محسوس ہوتا ہے کہ مذہبی جماعتوں کی کارکردگی بہتر ہو سکتی ہے۔ پاکستان میں انتخابات کے سلسلے میں آرٹیکل 62 اور 63 کا مسئلہ بھی موضوع بحث بنا ہوا ہے، جس کے ذریعے متدین اور صالح مسلمان کی تصدیق کی جاتی ہے، لیکن لوگوں کو امیدواروں سے پوچھے جانے والے سوالات کی نوعیت پر اعتراض ہے، اور میڈیا کے حلقوں میں ان سوالات کا تمسخر بھی جاری ہے۔ لیکن پاکستان الیکشن کمیشن ان سب باتوں کو نظر انداز کرتے ہوئے انتخابات کی تیاری میں مصروف ہے۔ اس سلسلے میں پاکستان کے الیکشن کمیشن نے بیلٹ پیپرز کی چھپائی کے دوران پرنٹنگ کارپوریشن کے دفاتر میں فوج کی تعیناتی کا فیصلہ کیا ہے۔ کراچی، لاہور اور اسلام آباد میں پرنٹنگ کارپوریشن کے دفاتر میں 13 اپریل سے انتخاباتی عمل مکمل ہونے تک فوج تعینات رہے گی، جبکہ پاکستان کے اعلیٰ فوجی عہدیداروں کا ایک اجلاس بھی ہوا ہے، جس میں پولنگ کے موقع پر حساس مقامات پر فوجی دستے تعینات کرنے کا فیصلہ کیا گیا ہے۔ تجزیہ نگار پاکستان میں 11 مئی کو ہونے والے انتخابات کو ماضی میں ہونے والے تمام انتخابات کے مقابلے میں کئی لحاظ سے منفرد اور اہم قرار دے رہے ہیں۔ پاکستان میں پہلی مرتبہ ایک منتخب حکومت نے اپنی 5 سالہ آئینی مدت پوری کی، اور کسی ماورۂ آئین عمل کے بجائے آئینی طریقے سے رخصت ہوئی۔ اسمبلیاں بھی آئینی طریقہ کار کے مطابق تحلیل کی گئیں۔ انتخابات کرانے کے لیے ایک غیر جانبدارانہ الیکشن کمیشن تشکیل دیا گیا، اور حکومتی اور اپوزیشن پارٹیوں کے اتفاق رائے سے ایک نگراں حکومت قائم ہوئی۔ اس سارے عمل کو جمہوریت کے استحکام اور نئی مثبت جمہوری روایت کے طور پر دیکھا جا رہا ہے، اور پاکستانی تجزیہ نگاروں کے مطابق انہی وجوہات کی بنا پر پاکستانی عوام کو انتخابات سے خاص توقعات ہیں، تاہم خدشات بھی ہیں، اور ان میں سب سے بڑا خطرہ دہشت گردی ہے۔ ان کا کہنا ہے کہ محفوظ پاکستان کے لیے محفوظ انتخابات ضروری ہیں۔
ناظرین، ہماری رپورٹ آپ نے ملاحظہ فرمائی، اور چلتے ہیں اسلام آباد اسٹوڈیو، جہاں پاکستان کے سینئر تجزیہ نگار فوزیہ شاہد صاحبہ موجود ہیں، گفتگو کا آغاز ان سے کرتے ہیں۔ فوزیہ شاہد صاحبہ، السلام علیکم۔
وعلیکم السلام۔
جی، انتخابات کی تیاریاں کس مرحلے میں ہیں؟
جی، بہت شکریہ۔ انتخابات کے حوالے سے اگر دیکھا جائے تو یقیناً جس طرح بھی آپ کی رپورٹ میں بتایا گیا ہے، وہ تمام سیاسی جماعتیں اپنے اپنے طور پہ تو آغاز کر چکی ہیں، لیکن سب سے جو سنجیدہ بات ابھی تک سامنے آ رہی ہے وہ جو تمام تینوں بڑی سیاسی جماعتیں ہیں، پاکستان پیپلز پارٹی ہے، پاکستان مسلم لیگ نواز ہے، اور تحریک انصاف جو پہلی دفعہ انتخابات میں حصہ لے رہی ہے، اور یقیناً ایک نوجوانوں کو اس نے ایڈریس کیا ہے اور اپنی بات جو ہے وہ کنوے کرنے میں خاص طور پہ تبدیلی کے نعرے سے وہ کافی حد تک کامیاب ہوئی ہے۔ اس نے اپنے جو تمام بڑے شہروں میں اپنے امیدواروں کو بھی فائنل نہیں کیا ابھی تک، جو ہے متوقع امیدوار جو ہیں ان کی تعداد زیادہ دکھائی دیتی ہے۔ فائنل کب تک ہوگا اس پہ توجہ دی جا رہی ہے، لیکن ابھی تک جب تک یہ ایک سکروٹنی کا عمل ہوا یا تمام جو معاملات ہوئے اس میں ابھی جو تمام سیاسی جماعتیں ہیں ان کے امیدوار ابھی حتمی جو ہے اس کا فیصلہ نہیں کیا گیا، جس کی وجہ سے جو امیدوار اپنی کمپین بھی کر رہے ہیں وہ بھی تھوڑے سے تذبذب کا شکار ہیں کہ ان کو ٹکٹ ملتا ہے یا نہیں ملتا۔ چند لوگوں کو انہوں نے اشارہ دے دیا ہے، خاص طور پہ جیسے پیپلز پارٹی نے سندھ میں اور جنوبی پنجاب میں اپنے امیدواروں کو حتمی شکل دے دی ہے، اسی طرح بلوچستان میں بھی انہوں نے اپنی حتمی شکل دی ہے، لیکن باقی سیاسی جماعتوں کی جانب سے ابھی اس میں تھوڑی سی تاخیر دکھائی دے رہی ہے اور حتمی فیصلہ جو ہے سامنے نہیں آیا۔ گو بہت سے امیدوار ایسے ہیں بہت سی جگہ پہ جو توقع یہی کی جا رہی ہے کہ وہی حتمی امیدوار ہوں گے، لیکن اس طرح جو ایک واضح طور پہ پہلے ہی جماعتوں کی جانب سے اعلان کر دیا جاتا ہے وہ سامنے نہیں آیا، جس کی وجہ سے سرگرمیاں یقیناً بینرز بھی لگ چکے ہیں، پوسٹر بھی لگ چکے ہیں، لیکن وہ سرگرمیاں جو ایک بھرپور طرح ہوتی ہیں وہ مجھے لگتا ہے کہ 17 کے بعد شروع ہوں گی۔ اور ابھی جو بات سامنے آئی ہے خاص طور پہ ایک دن پہلے जब बहुत से लोगों के नाम जो उसमें उनको इलेक्शन लड़ने की इजाज़त नहीं दी गई थी 62-63 के तहत जो कुछ फैसले हुए, कुछ लोग जो है गिरफ़्तार भी हुए, जिसमें खास तौर पे आकिल शाह हैं खैबर पख्तूनख्वा से, और इसी तरह मुजफ्फरगढ़ से जो जमशेद दस्ती हैं उनको गिरफ़्तार भी किया गया, लेकिन दूसरे दिन उनकी जमानत हुई और बहुत सी हकाइक जो हैं सामने आए। कहने से मकसद ये है कि 62-63 की जो बात की गई और जिस तरह उसके हवाले से सामने आया, जो जर्नलिस्ट को कहा जाए या जो उम्मीदवार थे उस बारे में देखा जाए, तो सबसे बड़ा एतराज़ ये है कि 62-63 के तहत एक जो इशू लिया गया वो डिग्री का लेते हुए जो बाकी मामला थे, मसलन यहाँ सबसे बड़ी बात हो रही थी टैक्स की अदायगी के हवाले से कुछ सवालात उठ रहे थे कि टैक्स की अदायगी नहीं हो रही, या डिफॉल्टर्स के हवाले से बात हो रही थी, उनको ज़्यादा एड्रेस नहीं किया गया। और एक जो बहुत संजीदा सवाल सामने आ गया वो नैब के चेयरमैन की जानिब से आ गया, और उन्होंने ये कहा कि ठीक है इलेक्शंस में चले जाएं लेकिन इंतखाबात के बाद भी हम जायज़ा लेंगे। तो ये भी एक एम्बिग्यूटी सी जो है वो सामने आ रही है, जिसकी वजह से भी मामलात जो हैं वो आगे बढ़ते जो हैं वो दिखाई नहीं देते। लेकिन सबसे अहम बात है, जिस तरह अभी आपने भी जिक्र किया, कि पाकिस्तान में पहली दफ़ा जो शफाफ इंतखाबात की बात की गई थी और जो आइनी तौर पे तरीका कार वज़ा किया गया, जिसमें एक इंडिपेंडेंट जो है इलेक्शन कमिश्नर की बात हुई, इलेक्शन कमीशन की बात हुई, या इसी तरह हम देखते हैं कि निगरान हुकूमतें जो हैं उनका सेटअप जो बनाया गया एक मुकम्मल तौर पे आइनी जो तरीका कार था उसको अपनाते हुए बनाया गया। कुछ सवालात एक ख़ास तौर पर जो वज़ीर दाखिला हैं उनके हवाले से उठ रहे हैं, और उनको वज़ीर आज़म ने आज गालबन तलब भी कर लिया है, क्योंकि इलेक्शन कमीशन की जानिब से जो उनके बारे में शिकायत गई है उस हवाले से यकीनन ये सवाल आ रहे हैं कि उनकी जानबदारी कुछ वाजे हुई है, लेकिन बाकी जो सेटअप है उस हवाले से कोई जो है सवाल पैदा नहीं हो रहा, और इस तरह के जो है निगरान सेटअप्स पर तकरीबन एतमाद किया जा रहा है। मकसद कहने का ये है कि ये एक पाकिस्तान में बहुत अहम एक्सपीरियंस है, लेकिन अभी तक जो सूरत हाल सामने आ रही है उसमें जो संजीदा बातें जिसने आपने बात की है मैनिफेस्टोज़ के हवाले से, तमाम सियासी जमातों के मैनिफेस्टोज़ आ चुके हैं, और मैनिफेस्टोज़ में जिस तरह आपने बदनवानी के खात्मे की बात की तहरीक इंसाफ के, लेकिन उनका एक जिसको कहा जाए कि किस तरह किया जाएगा, सिर्फ एक अभी तक जो है नारे की शक्ल में सामने चीज़ें आ रही हैं, अमली शक्ल जो है कि वो क्या अमल दरामद किया जाएगा। मसलन उन्होंने बहुत अहम बात की
जी,
अमीर और गरीब के दरमियान जो है वो फर्क बहुत बढ़ता चला जा रहा है, उसको काम किया जाएगा, लेकिन वो इस सवाल का जवाब नहीं दे पाते कि किस तरह काम किया जाएगा।
जी शुक्रिया,
ये कुछ सवालात जो हैं वो उठ रहे हैं और तमाम सियासी जमातों पे उठ रहे हैं।
जी बहुत बहुत शुक्रिया, हमारी गुफ्तगू इस सिलसिले में जारी रहेगी। चलते हैं लंदन स्टूडियो, जहाँ बर सगीर की मुमताज दानश्वर डॉक्टर इनायतुल्लाह अंद्रावी साहब मौजूद हैं। अंद्रावी साहब अस्सलाम वालेकुम।
वालेकुम सलाम वरहमतुल्लाह वबरकातुहू।
अंद्रावी साहब, पाकिस्तान में इंतखाबात के हवाले से अब तक इलेक्शन कमीशन ने जिस तरह से अमल किया है और उससे वाबस्ता इदारों ने जिस तरह इलेक्शन कमीशन के साथ इस अमल को आगे बढ़ाया है, उसको देखते हुए आप कितने पुरुम्मीद हैं इलेक्शन के शफाफ और गैर जानिबदार होने के ताल्लुक से?
बिस्मिल्लाहिर्रहमानिर्रहीम। देखिए, मेरी पहली गुजारिश इस ताल्लुक से ये है कि इलेक्शन को यानी इलेक्शन की इफादियत, इसका पर्पस जो है उसको हमें बस यहीं तक महदूद रखना होगा कि ये पाकिस्तान में जमहूरियत और जमहूरियत के तसलसल के लिए एक ज़रूरी प्रोसेस है, और अगर इलेक्शन ना हुए तो पाकिस्तान की जमहूरियत जो है वो डिरेल होगी, वो आगे नहीं चलेगी। जहाँ तक रहा पाकिस्तान के मसाइल और पाकिस्तान के बहुत ही उसकी बुनियादी प्रॉब्लम्स जो हैं, जो पिछले जब से पाकिस्तान का वजूद हुआ है, तो मैं उन एनालिस्टिस में और उन तजिया निगारों से इत्तफाक़ करता हूँ, और मैं उन्हीं में से हूँ जो ये समझते हैं कि इलेक्शन से पाकिस्तान में कोई जौहरी, कोई बुनियादी तब्दीली नहीं आ पाएगी। तो ये मेरी पहली गुजारिश थी। अब रहा इलेक्शन कमीशन का जो अभी तक जो उसकी कारकर्दगी है, अब इलेक्शन कमीशन के ताल्लुक से कुछ बहुत ही लेजिटिमेट यानी जो कि کسی بھی جو میری طرح ایک انڈیپینڈنٹ آبزرور ہو اس کے لیے وہ بہت ہی لیجیٹمیٹ بہت ہی صحیح سوالات تھے جو ڈاکٹر طاہر القادری نے ابھی ایک دو مہینے پہلے اٹھائے تھے کہ الیکشن کمیشن کا کانسٹیٹیوشن جو ہے اس کا تشکیل پانا اس کے تشکیل پانے میں جو انہوں نے کچھ کانسٹیٹیوشنل اور دستوری پرابلمز کی طرف اشارہ کیا تھا تو اس سے یہ لگا تھا کہ الیکشن کمیشن کی جو تشکیل ہی ہوئی ہے اسی سطح پر اس تشکیل میں ہی کچھ ایسا ہوا ہے کہ یہ شاید ہی بالکل غیر جانبدار رہ پائے گا. لیکن بہرحال اس کی طرف کوئی اس کا کوئی مداوع نہیں ہوا, الیکشن کمیشن جو تھا وہی رہا. اب یہ ہے کہ یہ کتنا شفاف انتخابات کروائے گا اور کیا کرے گا, لیکن ابھی تک جو ریٹرننگ آفیسرز وغیرہ کی جو کارکردگی ہے اس سے بھی کچھ سوالات سامنے آئے ہیں اور اس پر الیکشن کمیشن نے بھی کچھ اس طرح کا ایکشن نہیں لیا ہے. اب اس آرٹیکل 62 اور 63 کو جس طرح سے سٹرچ کیا گیا ہے اور اس کی روح جو تھی اس روح کی طرف جائے بغیر اس کی لیٹر کو جس طرح ایکسپلائٹ کیا گیا ہے وہ سبھی لوگ دیکھ رہے ہیں. یعنی اصل مسئلہ یہ تھا, میں یہاں پہ مختصر گزارش کروں جی. اصل مسئلہ یہ تھا یعنی 62-63 کوئی بہت بڑا مسئلہ نہیں ہے, یہ دنیا میں ہر ملک میں ہے کہ وہی شخص سامنے آتا ہے, وہی شخص اپنے کاغذات سبمٹ کرتا ہے, وہی شخص الیکشن کے لیے کھڑا ہو جاتا ہے جس کی ناکامی ہو, جو اس معاشرے میں باکردار یعنی ایک اچھا آدمی سمجھا جاتا ہو, جو کوئی ڈاکو لفنگا چور نہ سمجھا جاتا. یہ ایک عام انڈرسٹینڈنگ ہے ہر جگہ, یہاں انڈیا میں امریکہ میں ہر جگہ یہ انڈرسٹینڈنگ ہے کہ جو ڈاکو ہوں چور لفنگے اس طرح کے لوگ اور بد کردار لوگ ان کو میں نہیں کھڑا ہونا چاہیے. اور 62-63 اصل میں یہی چیز ہے, اور ہونا تو یہ چاہیے تھا کہ آئین میں اس کی کچھ اسپیسیفکیشنز ہے اور بعد میں یہ عدالت کا کام ہوتا ہے کہ وہ بہت ہی ٹیلر کٹ ایک چیز دیتی ہے کہ یہ ہونا چاہیے اور یہ نہیں ہونا چاہیے. لیکن اب جس طرح ریٹرننگ آفیسرز نے ان کی تعبیر کی ہے کہ بھائی چوتھا کلمہ سنا کتنی بھیویاں ہیں, یہ بہت ہی ٹریول, اور پاکستانی میڈیا پر میں دیکھ رہا ہوں بہت ہی انٹرٹیننگ پروگرامز اس پر آتے ہیں, بہت ہی جیسا آپ نے اپنی انٹرو میں کہا کہ بہت ہی اس کا تمسخر بھی اڑایا جا رہا ہے اور اڑایا جانا چاہیے, تو اس کی بھی کافی ایکسپلائٹیشن ہوئی ہے. تو اس تعلق سے الیکشن کمیشن نے بھی کچھ چونکہ نہیں کیا ہے تو لہذا ابھی تحفظات ہیں اس تعلق سے کہ یہ پروسیس الیکشن کا کتنا شفاف رہے گا. ابھی کچھ اس بارے میں کوئی حتمی چیز نہیں کہی جا سکتی, ابھی اس کے شفاف ہونے کے بارے میں ہمارے تحفظات ہیں.
جی بہت بہت شکریہ. فوزیہ شاہی صاحبہ, امیدواروں کی صلاحیتوں کی تائید کے حوالے سے بعض حلقوں کی جانب سے اعتراض کیا گیا ہے, آپ کے خیال میں اس مرحلے میں کتنی غیر جانبداری سے کام لیا گیا ہے, اور یہ راجہ پرویز اشرف کا کیا معاملہ ہے, ان کی صلاحیت کا کیا معاملہ ہے؟
دیکھیں راجہ پرویز اشرف, دیکھیں ایک تو میں سمجھتی ہوں کہ جس طرح بھی بہت اہم بات کی اندرابی صاحب نے کہ الیکشن وہ لڑتا ہے, اور یہ ماضی میں بھی یہ ہوتا رہا, کچھ ایشوز کو ہمارے یہاں اس طرح اٹھایا جاتا ہے, مثلا پہلے بھی یہ ہوتا تھا کہ اس کو اپنے جو بجلی کے بل ہو گئے, پانی کے بل ہو گئے, یا اس کو تمام اپنے ٹیکس کے جو کاغذات ہیں وہ جمع کروانے ہوتے تھے, لیکن اس دفعہ اس کو کچھ اس انداز میں اٹھایا گیا کہ جیسے کوئی یہ بالکل الگ چیز ہو گئی ہے. 62-63 کو اتنا زیادہ جس طرح کیا گیا اور سوالات اٹھائے گئے, اسی وجہ سے یہ مختلف جو جیسے آج ابھی دوبارہ آ رہا تھا کہ جو اسپیکر قومی اسمبلی ہیں فہمیدہ مرزا, ان کے بارے میں ایک دفعہ پھر جو ہے اس پہ کچھ سوال اٹھایا گیا ہے. مقصد یہ ہے کہ اگر اس کے پیچھے کسی کی تذلیل کا پہلو ہے تو میں یہ سمجھتی ہوں کہ یہ نہیں ہونا چاہیے. جب آپ کے پاس مکمل کاغذات موجود ہیں اور ان کے کردار جو ہے وہ 5 سال پوری قوم نے دیکھا ہوتا ہے, تو اس کے بعد اگر یہ اس طرح کے اعتراضات اٹھائے جائیں تو یہ زیادہ بہتر نہیں ہے. لیکن سب سے اہم جس طرح بھی آپ نے کہا کہ جو ابھی پاکستان پیپلز پارٹی کے 2 سابق وزرائے اعظم تھے یوسف رضا گیلانی, ان کا جو ہے وہ معاملہ بھی جو ایک سزا یافتہ ہو گیا, راجہ پرویز اشرف کے حوالے سے جو اعتراضات اٹھائے گئے, وہ کیسز جو ہیں ابھی تک ان کا फैसला नहीं आया, वो पेंडिंग केसेस हैं और उस पर किसी किस्म का मुल्की कानून ये कहता है कि जब जब तक फैसला नहीं आता तो वो मुजरम नहीं होता। फैसला आने के बाद कोई भी अगर उस पर ज़ाहिर है कि अगर उसका जुर्म साबित होता है तो वो मुजरम होता है, जबकि जब तक एक अदालत में केसेस हैं तो उस पर आप नहीं कर सकते। लेकिन राजा परवेज अशरफ के अभी तक जो कागजात हैं उस पर प्रोसीडिंग नहीं हुई और 15 तारीख को उन्होंने तलब किया है, 15 तारीख को राजा परवेज अशरफ के कागजात के बारे में हतमी फैसला किया जाएगा। और इम्कान यही जाहिर किया जा रहा है कि राजा साहब जो है वो इलेक्शन जो है कंटेस्ट करने में कामयाब हो जाएंगे, लेकिन अभी चूंकि आज 2 दिन बाकी हैं इसलिए इस हवाले से अदालत के जो मामलात हैं उस पर अदालत भी जान सकती है, नहीं कुछ कह सकता। मैं ये समझती हूँ कि यकीनन शफाफ इंतखाबात के लिए शफाफ लोगों का होना बहुत ज़रूरी है, लेकिन अवाम के साथ किसी तरह भी अगर अवाम चाहते हैं, ख़ास तौर पे अगर एक ही मिसाल लें जमशेद दस्ती के हवाले से अगर देखें, तो वो पहले मुंतखब हुए, उन पे जाली डिग्री का इल्ज़ाम लगा, सुप्रीम कोर्ट की तरफ से क्लियर हुए, उसके बाद उन्होंने दोबारा इलेक्शन लड़ा और ज़्यादा तादाद में उन्हें वोट पड़े। अभी भी वो गालबन दो हिस्सों दो जो सीटों से इलेक्शन कंटेस्ट कर रहे हैं, उस इलाके के लोग जो हैं वो समझते हैं कि ये हमारा हकीकी नुमाइंदा है और उसके बारे में ये बिल्कुल अब सामने आया है कि उसका किसी किस्म का कोई नेगेटिव फेल दिखाई नहीं दिया। अमली तौर पे वो एक इंतहाई शरीफ आदमी कहा जाता है, जहाँ तक उसकी डिग्री का मसला था वो भी ये वाजे हुआ कि उसकी डिग्री जाली नहीं थी, टेम्पर्ड नहीं थी, लेकिन जिस मदरसे की डिग्री थी वो उसको ऑन करता है। हाँ, ये उसके बारे में आ रहा है कि चूंकि उस वक्त बीए के साथ उसका ये कि उस बीए के मसावी है या नहीं, वो एक एतराज़ था, लेकिन मीडिया ने भी कोई ज़्यादा अच्छा किरदार नहीं किया और उसके बारे में उसको बहुत बदनाम किया गया, जबकि डिग्री जो है उसकी जाली कही जाती है कि नहीं है। कहने से मकसद ये है कि एक पाकिस्तान में, आज की बात नहीं है ये, अगर हम तवील अरसे से देखें जब से पाकिस्तान बना है, तो उसमें जो सियासतदान है उनको शुरू से एक नेगेटिव तरीके से उनको किया गया, चाहे वो पाकिस्तान पीपल्स पार्टी से ताल्लुक़ रखते थे, मुस्लिम लीग नवाज से ताल्लुक़ रखते थे। अगर हम पीपल्स पार्टी नवाज शरीफ की पार्टी से अलहदा होकर देखते हैं तो जब पाकिस्तान बना है तो उसमें अगर 48 से लेके अगर आप 58 तक जाते हैं तो उसमें जो बार बार वज़रा बदले, तो उस वक्त भी यही इल्ज़ाम लगाते हुए सियासतदानों को बदनाम करते हुए उनकी वजारत उस्मा जो है वो ख़त्म की जाती रही। मकसद सिर्फ ये है कि अभी तक वो एजेंडा जो है, मैं समझती हूँ एस्टेब्लिशमेंट का एजेंडा है, वो डिफाइन नहीं हो सका, उसकी खातिर जो है हमने अपने बहुत से बहुत अच्छे अच्छे लोगों को गवा दिया। मसलन अभी तक जुल्फकार अली भुट्टो शहीद के बारे में लोग जो है वो कहते हैं कि बहुत बड़ा नुकसान मुल्क का हो गया, इसी तरह मोहतरमा बेनज़ीर भुट्टो के जो दो अदवार आए उनको जिस तरह बदला गया, मियां नवाज शरीफ ने अपने दौर में बहुत काम करने की कोशिश की लेकिन उनका दौर जो है वो बदला गया। मकसद कहने का ये है कि ये एक एजेंडा जो है बिल्कुल हिडन एजेंडा है कि सिर्फ सियासतदानों को बदनाम करना है। कुछ लोग होते हैं लेकिन वो खुद ब खुद आवाम की ताकत से, आवाम के वोटों से मुस्तरद भी हो जाते हैं।
जी,
अभी जब सामने इलेक्शन आएंगे तो मेरा ख्याल है कि बहुत से लोग जो हैं आवाम हमारे यहाँ समझते हैं कि किसको वोट देना है और बहुत से लोग जो हैं वो खत्म हो जाएंगे। तो इसलिए ये अगर कहा जाए कि उसको जबरदस्ती किसी इदारे की तरफ से, तो मैं समझती हूँ वो पाबंदी दुरुस्त नहीं है।
जी बहुत बहुत शुक्रिया। और नाज़रीन टेलीफोन लाइन के जरिए हमारा राबता बरकरार हुआ है MQM के हैदर अब्बास रिजवी से। रिजवी साहब अस्सलाम वालेकुम।
वालेकुम अस्सलाम।
जी जनाब, इलेक्शन के हवाले से अब तक के प्रोसेस से आप कितने मुतमईन हैं?
दोबारा आप
इलेक्शन के हवाले से अब तक जो कारकर्दगी रही है इलेक्शन कमीशन की और दीगर मुतालिका इदारों की, उससे आप किस हद तक मुतमईन
हैं? आवाज नहीं आ पा रही है।
जी हेलो। जी इलेक्शन के हवाले से मेरा सवाल ये था कि अब तक
मुश्किल तमाम मैं सुन पा रहा हूँ आपको।
जी
मुझे आपकी आवाज बहुत कम आ रही है।
जी हैदर अब्बास साहब तक।
हेलो।
जी जी हैदर अब्बास साहब, इलेक्शन के हवाले से अब तक की जो कारकर्दगी रही है इलेक्शन कमीशन और दीगर मुतालिका इदारों की, उससे आप कितने मुतमईन हैं? जी हैदर अब्बास साहब से कुछ आवाज़ मेरी उन तक नहीं पहुंच रही थी, हमारे साथी उनसे दोबारा राबता कायम करने की कोशिश करेंगे। जी डॉक्टर अंद्राबी साहब।
जी जी फरमाए।
जनाब जनरल परवेज मुशर्रफ के इलेक्शन में हिस्सा लेने के हवाले से پاکستان میں متضاد نظریات سامنے آ رہے ہیں. کچھ لوگ حمایت کر رہے ہیں کہ ان کو بھی پورا پورا حق ہے الیکشن میں حصہ لینے کا. بعض لوگ ان کے ماضی کے اقدامات کے پیش نظر کہ جس طرح سے انہوں نے جمہوریت کو غیر جمہوری اقدامات کیے اور جمہوریت کو پر انہوں نے ڈاکہ ڈالا اور جس طرح سے انہوں نے حکومت کا تختہ الٹا مارشل لا لگایا اور اس کے بعد پھر ایمرجنسی لگائی, آئین کو جس طرح انہوں نے معطل کیا, ان تمام چیزوں کے حوالے سے بعض لوگوں کا کہنا یہ ہے کہ انہیں الیکشن میں حصہ لینے کی اجازت نہیں ملنی چاہیے. آپ کیا کہتے ہیں اس حوالے سے؟
جی میں بالکل ایک غیر جانبدار, اور اگر ہم صرف اسی پہ فوکس کریں ایک اصولی اعتبار سے, ایک جمہوریت کو پیش نظر رکھتے ہوئے اگر ہمیں اس پہ مجھے آپ کہیں گے کہ اس پہ رائے دیں, تو میں تو یہ کہوں گا کہ ہاں اس کو حق حاصل ہونا چاہیے. اب ان کے جو اقدامات ہیں اس کو پاکستان کی 60 سالہ ہسٹری میں ہمیں دیکھنا ہوگا. وہاں وہی انہوں نے پہلا, اور ابھی تک تو اس کے بعد کسی نے کو نہیں کیا, لیکن بہرحال آخری تو نہیں کہا جا سکتا, لیکن انہوں نے پہلا آرمی کو نہیں کیا, اس سے پہلے بھی پاکستان کی یہی تاریخ رہی ہے. اور مذاق خیز اور آئرونک تو یہ ہے کہ یہ کام تو وہاں کے سیاستدانوں نے کیا ہے, یعنی وہ آرمی کے پاس گئے ہیں. اب جب پرویز مشرف نے کو کیا اس وقت پیپلز پارٹی نے مٹھائیاں بانٹی, یہ بالکل فیکٹ ہے. تو اس طرح سے وہاں کا معاملہ یہاں اس پہ بحث کرنے کی گنجائش نہیں ہے, لیکن وہاں کی جو سیاست ہے اس میں یہ چیزیں ہوتی رہتی ہیں. اب یہ کہ انہوں نے جو کیا اس کا عدالت اس کا تعین کرے گی, اس کو کیا سزا ہونی بھی چاہیے یا نہیں, وہ وٹ ایور اس کا کیا ویو لے گی عدالت, لیکن یہ کہ الیکشن لڑنے کا ان کا پورا حق ہے. اب میں آپ کو مثال دوں کہ انڈیا میں آپ دیکھیے کہ کتنے تسلسل کے ساتھ جمہوریت کا پروسیس 1947 کے بعد ہی چلا ہے, لیکن پہلی بار وہاں مسز اندرا گاندھی نے ایمرجنسی نافذ کی اور اپوزیشن لیڈروں کو گرفتار کیا. یہ پہلا وقت تھا, پہلا اور آج تک آخری, کہ انڈیا میں ایمرجنسی نافذ ہوئی. لیکن اس ایمرجنسی کے بعد بھی اندرا گاندھی بالکل انڈیا میں رہی, اور ایمرجنسی ختم ہونے کے بعد اس نے الیکشن میں حصہ لیا اور الیکشن جیتی بھی. تو لہذا یہ جو چیزیں ہیں آئین معطل کرنے کا وغیرہ, اس کی کیا لیگل, کیا اس میں ان پہ کیا لائبلٹی آتی ہے, ان کو کیا سزا دی جاتی ہے, یہ الگ بات ہے, لیکن میں سمجھتا ہوں کہ ان کو الیکشن میں حصہ لینے کا پورا پورا حق ہے.
جی بہت بہت شکریہ. جی حیدر عباس رضوی صاحب,
جی
میری آواز پہنچ رہی ہے آپ تک؟
جی اب بالکل واضح آ رہی ہے.
جی میں دو سوال ہیں آپ سے. پہلا سوال میرا یہ ہے کہ اب الیکشن کے حوالے سے الیکشن کمیشن اور دیگر متعلقہ اداروں کے اب تک کے اقدامات سے آپ کتنے مطمئن ہیں, اور دوسری بات یہ ہے کہ الیکشن میں آپ کی پارٹی کا جو بنیادی منشور کیا ہے؟
دیکھیے جہاں تک آپ کے پہلے سوال کا تعلق ہے,
جی,
اور جو ریٹرننگ آفیسرز نے جو سوالات کیے مختلف کینڈیڈیٹ سے اور جو کاغذات مسترد ہوئے یا منظور کیے گئے, وہ بڑے عجیب و غریب ہیں. ان انتخابات کے کاغذات منظور ہونے کے بعد ایسا دکھائی دیتا ہے کہ ملک میں کسی سیاستدان نے کبھی کوئی عوام کا پیسہ لوٹا ہی نہیں ہے, نہ کسی نے کبھی کوئی قرضے معاف کرائے ہیں, نہ کسی نے کبھی کسی قرضے کو ڈیفالٹ کیا ہے. یہ تو ایسا لگ رہا ہے کہ سب کو کلین چٹ دے دی گئی ہے اور بغیر ویریفیکیشن کے. کتنے لوگ ایسے تھے جن کے انکم ٹیکس کے جو نیشنل ٹیکس نمبر ہیں وہ ہی نہیں تھے, ان کو بھی تھرو کر دیا گیا ہے. جو پوری لسٹ اسٹیٹ بینک سے آنی تھی, جس میں لوگوں نے 63N, جو کانسٹیٹیوشن کا 63N ہے اور 63O ہے, ایسا لگ رہا ہے وہ زیر غور آیا ہی نہیں ہے. اور لوگوں کو اور کینڈیڈیٹس کو دعائے قنوت پوچھ کر اور نماز کا طریقہ پوچھ کر تو ریجیکٹ اور ان کا مذاق اڑایا گیا, مگر سیریس کرائم سے, جنہوں نے قرضے معاف کرائے تھے, ملک کی دولت کو لگتا تھا, یا جنہوں نے قرضے ڈیفالٹ کیے تھے, ان کو تو کوئی پکڑ ہی نہیں کی گئی. یہ تو بڑی عجیب و غریب صورتحال ہے.
जी
और जहां तक आपका सवाल नंबर दो है
जी,
तो हमने अपनी जो पिछली हमारा मंशूर था 2008 का
जी,
उसी की कंटिन्यूटी को रखा है और हम ये समझते हैं कि जो हमारा बुनियादी मकसद था इख्तियारात का आदम इर्तिकाज और सूबाई खुद मुख्तारी के लिए हमारी 5 साल की जद्दोजहद रही है, अब हम जो है वो पहले प्रोवेंशियल इटोनॉमी के लिए जद्दोजहद कर रहे थे, अब हम लोकल इटोनॉमी के लिए अगले 5 वर्षों में करेंगे
जी। लाइन पे रहिएगा। फौजिया शाही साहिबा, सियासी जमातों के मंशूर में कौन से बुनियादी नुक्ता मुश्तरक पाया जाता है?
देखिए तकरीबन जो तमाम मंशूर हैं उसमें थोड़ा थोड़ा तो ये फ़र्क है, लेकिन सब ने इस दफ़ा जो ज़्यादा तवज्जो दी और मेरे लिए बड़ी अजीब बात थी कि सब ने एक एजेंडा जो एजुकेशन है
जी,
एजुकेशन के लिए सब ने ही ये कहा कि जो मौजूदा बजट है उसको बढ़ाने की बात की गई और कुछ ने तो डबल करने की या उससे भी ज़्यादा करने की बात की, जबकि जब सूबाई खुद मुख्तारी के बाद ये शोबा जो है मुकम्मल तौर पर सूबों पर चला गया है और उस वक्त तक जब तक कोई भी हुकूमत या कोई भी जमात तमाम सूबों में और मरकज़ में नहीं आती उस वक्त तक उसके एजुकेशन का जो है वो क्लियर नहीं होता। एजुकेशन का यकीनन हमारे मुल्क में बहुत अहम मसला है, ये बच्चों के ख़ास तौर पे ये पिछले अगर कुछ अरसे से हम ये देखते हैं 10-12 साल से तो एकदम आबादी में बहुत इजाफा हुआ है, गो हमारे यहाँ सेंसिस नहीं हुआ लेकिन आबादी में जो इजाफा हुआ है वो उसको महसूस किया जा सकता है, शहरों में महसूस किया जा सकता है, देही इलाकों में, लेकिन एजुकेशन उस हवाले से ना तो तालीमी इदारे बेहतर हैं और ना ही तालीम की जानिब तवज्जो दी गई, लेकिन इस दफ़ा जो सबका ज़्यादा है सोशल सेक्टर को उन्होंने एक बेहतर तौर पर एड्रेस किया है और मैं समझती हूँ कि पाकिस्तान में सोशल सेक्टर जो है उसकी बहुत ज़रूरत है। अभी जैसे हैदराबाद रिजवी साहब जो बात कर रहे थे, इनका एजेंडा ज़ाहिर है इन्होंने पहले भी रीजनल जो एक बलदियाती इंतखाबात होते हैं इस जानेब इन्होंने कहा और उसमें सबसे ज़्यादा ये है कि अगर बलदियाती सतह पे होता है तो एजुकेशन भी उसी लेवल पे अगर इंट्रोड्यूस कराई जाती है तो फिर तो इसका फ़ायदा है, हेल्थ को भी उसी लेवल पे इंट्रोड्यूस कराया जाता है तो फिर तो उसका फ़ायदा है। दूसरी जो इस वक्त पाकिस्तान में संगीन सूरत हाल है अमन अमान के हवाले से, और मैं ये ज़ाती तौर पर समझ रही हूँ कि इस वक्त तमाम जो सियासी जमातें हैं उन्होंने जो मैनिफेस्टो दिया है उन्होंने आने वाला साल जो है यकीनन इस खत्ते के लिए बहुत अहमियत का हामिल है और वो 2014 है जिसमें ये कहा जा रहा है कि नेटो फोर्सेस का इनखला होगा जिसमें जो बहुत ज़्यादा ख़तरा है क्योंकि फोर्सेस के इनखला के बाद वहाँ खाना जंगी का भी इम्कान मुस्तरद नहीं किए जा सकते। किसी सियासी जमात ने इस इशू को उस तरह एड्रेस नहीं किया जिस तरह किया जाना चाहिए था क्योंकि सबसे मैं इस वक्त जो इंतखाबात हैं मैं इसको 2014 की शक्ल में देख रही हूँ कि क्या सूरत पैदा होने जा रही है और हमारी सियासी जमातें या सियासी हुकूमत जो भी आएगी क्या उसके लिए तैयार है या नहीं है। तो अगर ये मैनिफेस्टो को देखा जाता है तो कुछ एम्बिशियस हमें दिखाई दी है, ख़ास तौर पर मैं फिर ये जिक्र करूँगी जो मैं नहीं हालांकि चाहती थी लेकिन जो इमरान खान का या तहरीक इंसाफ का जो मैनिफेस्टो आया है वो हमें ज़्यादा एम्बिशियस दिखाई देता है, उसमें हल दिखाई नहीं दिया लेकिन उन्होंने एक बात की है कि ये कुछ चीज़ें कि ये करेंगे, उसका हल नहीं दिखाई दिया। मसलन जैसे मैंने पहले जिक्र किया कि उन्होंने ये कहा गरीब और अमीर के दरमियान फ़र्क जो है कम करेंगे लेकिन किस तरह करेंगे वो उसका तरीक़ाकार कहीं वज़ा नहीं किया गया, क्या वो इसी कैपिटलिज्म में रहते हुए इसी निज़ाम में रहते हुए ये किसी तरह गरीब अमीर में फ़र्क कम कर सकते हैं। मैं ये समझती हूँ कि रियलिस्टिक मैनिफेस्टो वही होगा कि जो ग्राउंड रियलिटीज़ हैं उनको मद्देनज़र रखते हुए बनाया जाता, तो इसमें जब पीपल्स पार्टी का जो मैनिफेस्टो है वो भी तकरीबन तसलसल है जो पिछले 5 साल का था, ख़ासतौर पर बेनज़ीर इनकम सपोर्ट उनका एक बहुत कामयाब प्रोग्राम था उसी को उन्होंने जो है तकरीबन बुनियाद बनाया और वो शायद इसी बुनियाद पर इंतखाबात की जानेब भी जा रहे हैं, उस प्रोग्राम को वो कुछ आगे लेके जाने की बात कर रहे हैं या पहले जैसे उन्होंने फिर एक तवानाई के हवाले से फिर उन्होंने पॉलिसी दी है और ये तवानाई के हवाले से तकरीबन तमाम सियासी जमातों ने उसको एड्रेस किया है क्योंकि पाकिस्तान में जो तवानाई की किल्लत है, हाँ इसमें एक जो बहुत अहम चीज़ है तवानाई के हवाले से सब ने एड्रेस किया है, 3 साल की मुद्दत का कहा है कि 3 साल में वो बिजली के जो बुहरान है उस पर काबू पा लेंगे, लेकिन किसी ने इस हवाले से एड्रेस नहीं किया कि जो पाकिस्तान ईरान का गैस पाइपलाइन का मंसूबा है क्या वो कंटिन्यू करेंगे, क्या उस पर तवज्जो दे रहे हैं, इस हवाले से किसी सियासी जमात का सामने नहीं आया। ज़ाहिर है पाकिस्तान पीपल्स पार्टी ने मायदा किया है, उसकी तो एक अलहदा बात दिखाई देती है, लेकिन तमाम बाकी सियासी जमातें वो कल को कोई भी इकतदार में आ सकता है। पाकिस्तान मुस्लिम लीग नवाज आ सकती है, फिर PTI आ सकती है, और ख़ास तौर पर अगर देखा जाए तो इस दफ़ा बहुत ही ज़्यादा स्प्लिट मैंडेट जो है दिखाई दे रहा है, और कोई भी सियासी जमात कुछ थोड़ी सी वाज़े अक्सरियत भी मुझे तो मुश्किल दिखाई देती है, तकरीबन बराबर सूरत हाल दिखाई दे रही है। तो इसमें ये जो चीज़ें थी जो इंटरनेशनली जब बात करते हैं, अमेरिका के हवाले से बात करते हैं, ड्रोन के हवाले से बात करते हैं, तो मेरा ख्याल है कि ये भी बहुत अहम सूरत हाल थी कि इसको भी एड्रेस किया जाता। फिर इसके साथ साथ ग्वादर की जो हम सूरत हाल पाकिस्तान में बहुत खुशी मनाई गई थी जब चीन के हवाले किया गया, तो क्या उसको भी एड्रेस नहीं किया गया? तो मैं ये समझती हूँ, और ख़ास तौर पे एक तो जो पाकिस्तान मुस्लिम लीग नवाज की जानिब से उसकी थोड़ी मुखालफत की गई थी, और यहाँ ये भी आया था कि अमरीकी सफीर से मुलाकात के बाद उन्होंने उसकी मुखालफत की, तो क्या वो मुखालफत का सिलसिला जारी रखेंगे? ये वो चीज़ें हैं जो पाकिस्तान को इस वक्त ज़रूरत है। तो मैं ये समझती हूँ कि ज़्यादा जो ज़रूरी अवामिल हैं, क्योंकि अवाम को एक हमने हमेशा से नारा की आदत डाल दी है, नारे पे बात बहुत ज़्यादा करते हैं कि ये कर देंगे, लेकिन क्या वो किस तरह आगे चलेंगे, क्या करेंगे, इसमें हमें बहुत ज़्यादा कमी भी दिखाई दे रही है, और मैं समझती हूँ कि इस पर अमल दरामद जो है ना वो ज़्यादा ज़रूरी दिखाई देता है।
बहुत बहुत शुक्रिया रिजवी साहब। जनाब, मजहबी मुनाफरत, दहशतगर्दी, इंतहा पसंदी का खात्मा, अमन अमान की बहाली, इन तमाम चीज़ों के हवाले से इंतखाबात के तनाजुर में आपकी पार्टी का एजेंडा क्या है?
देखिए, हमने अपने मैनिफेस्टो में जो लॉ एंड ऑर्डर की सिचुएशन और अमन अमान और दहशतगर्दी का जो अलग चैप्टर बनाया है
जी,
उसमें हमने इस बात को वाजे किया है कि हम पाकिस्तान के लिए एक नेशनल काउंटर टेररिज्म पॉलिसी चाहते हैं, और अब तक जो पाकिस्तान में दहशतगर्दी के खिलाफ नबर्द आजमा हुआ गया वो महज फौजी ऑपरेशंस और ताकत के इस्तेमाल पर किया गया। हम ये समझते हैं कि पाकिस्तान में दहशतगर्दी के साथ साथ एक इशू जो है वो बहुत ज़्यादा मजहबी शिद्दत पसंदी का भी है और मजहबी रुझत पसंदी का भी है, और उसके साथ साथ एक नया मसला जो जुड़ गया वो उसके साथ मसलकी मुनाफरत का भी एक सिलसिला शुरू हुआ कि कुछ ऐसी बैन आउटफिट्स या कलदम तंजीमें हैं जो मसलक के नाम पर पाकिस्तान में कत्लो गारत गरी कर रही हैं, और इस बुनियाद पर जब तक एक जामे पॉलिसी तरतीब नहीं दी जाएगी, क्योंकि ये 30 साल पुराना मसला है पाकिस्तान का और इसके ऊपर 3 दिनों में काबू नहीं पाया जा सकता, जब तक एक जामे और मरबूत हिकमत अमली नहीं होगी, जब तक निसाब पाकिस्तान का दुरुस्त नहीं होगा, बच्चों के जहन से शिद्दत पसंदी के रुझान को खत्म नहीं किया जाएगा, जब तक तमाम पाकिस्तान की मुख्तलिफ इदारे मिलकर नहीं बैठेंगे और एक मरबूत पॉलिसी नहीं बनाएंगे इस शिद्दत पसंदी, दहशतगर्दी, अस्करियत पसंदी से निकलने के लिए, जब तक ये मुश्किलात बरकरार रहेंगी बल्कि बढ़ेंगी। बिल्कुल ठीक कहा कि पाकिस्तान की दाखिली सूरत हाल बहुत ज्यादा जुड़ी हुई है अफगानिस्तान की सूरत हाल से, और अफगानिस्तान में जो 2014 के बाद सूरत हाल है वो बड़ी मुश्किल दिखाई दे रही है, और इसके लिए पाकिस्तान को एक जामिया हिकमत अमली अपनानी होगी जो नेशनल काउंटर टेररिज्म पॉलिसी के जिम्न में ही आ सकती है, वगरना तो अलहदा अलहदा तमाम अगर महकमे में कोशिश करते रहे तो उसका कोई बहुत ज्यादा फल नहीं मिलेगा।
बहुत बहुत शुक्रिया अंद्राबी साहब। जनाब, पाकिस्तान के लिए अमन व अमान की सूरत हाल, दहशतगर्दी, मजहबी मुनाफरत, इंतहा पसंदी, फिरका वारियत, ये इंतहाई बुनियादी मसला है या उसकी माशी कमजोरी और इक्तसादी शोबे में बदउनवानी?
जी, मैं तो आपने जो पहला कहा दहशतगर्दी और मुनाफरत, मजहबी मुनाफरत, मैं तो उसको पहला मसला करार दूंगा, इसलिए कि उसका ताल्लुक सोशल स्टेबिलिटी के साथ है, और जब तक माशरे के अंदर यकजहती और इस्तेहकाम ना हो किसी भी तरह की माशी तरक्की नहीं हो सकती। माशी तरक्की का सारा दारमदार उसी पे है। तो मुझे आपसे ये गुजारिश करनी है कि ये जो आपने मैनिफेस्टो की बात की और इंट्रो में भी आया और हमारे दीगर मेहमानों ने भी इस पे बात की, तो मेरी ये गुजारिश है कि ये जो मैनिफेस्टोज आ रहे हैं जिसमें खुदसन इमरान खान का दहशतगर्दी के खिलाफ स्टांस है, तो मुझे ये खदशा है कि इन लोगों के पास प्रॉब्लम्स की सही अंडरस्टैंडिंग नहीं है। जब तक कि आपको मसले का फहम न हो उसका तदारुक मुमकिन नहीं है। अब दहशतगर्दी का ये मसला जो है ये महज एक ये तो एक रिफ्लेक्शन है, ये तो एक दहशतगर्दी जो है ये किसी भी जगह ये तो एक सूरत हाल एक फिनोमिनन होती है, ये जमीनी ये कोई जमीनी हकीकत नहीं होती। पाकिस्तान में जो जमीनी हकीकत है वो मजहबी इंतहा पसंदी है। जो मजहबी इंतहा पसंदी वहां जब उन्होंने अफगानिस्तान के उस जंग में शिरकत की तब से वहां पे परवान चढ़ी है। ये मजहबी इंतहा पसंदी जब तक वहां है तब तक जो भी चाहे वहां दहशतगर्दी को फरोग दे सकता है। वहां अगर आप ये जो मजहबी जमातें आती हैं अगर आप इनसे पूछें कि आज वहां पे बम ब्लास्ट यहां पे क्यों हुआ वहां पे क्यों हुआ, तो वो कहते हैं कि ये तो इसराइल करवा रहा है, ये तो इंडिया करवा रहा है, ये तो अमेरिका करवा रहा है। ठीक है वही करवा रहा है, चलिए कोई भी करवा सकता है, लेकिन आप देखिए कि वो ऐसा करने में कामयाब कैसे हो रहे हैं। वो किसी दूसरी जगह पे क्यों नहीं करवा सकते, वहां क्यों करवाते हैं? वहां इसे करवा सकते हैं कि वहां एक जमीनी हकीकत मौजूद है और वो मजहबी इंतहा पसंदी और शिद्दत पसंदी है। अब मुझे मेरा ये अंदाजा है कि ये जो इमरान खान जैसे लोग हैं इनको इस प्रॉब्लम की सही अंडरस्टैंडिंग नहीं है। ये नहीं समझते कि एक तरफ से इनको अमेरिका कंट्रोल कर रहा है और कह रहे और वो तो एक दूसरे से सबकत ले रहे हैं कि हम अमेरिका मुखालिफ हैं, लेकिन अमेरिका का दूसरा बाजू जो है वो सऊदी ममलकत और आल सऊद जो पाकिस्तान में मजहबी मुनाफरत और शिद्दत पसंदी को फैला रहे हैं उस पर ये लोग खामोश हैं। वो ये नहीं समझते कि ये एक ही कंट्रोल का ये एक ही सिस्टम है, एक ही ये अमेरिका दो बाजुओं से काम कर रहा है, एक अपनी तरफ से दूसरा आल सऊद की जानिब से पाकिस्तान में मजहबी मुनाफरत और शिद्दत पसंदी को फरोग देके। तो मैं ये समझता हूं कि ये सारा सबसे अहम मसला है और जब तक ये हल नहीं होता किसी भी माशी तरक्की और माशी पेशकदमी का जो है वो सोचना भी अवश्य है, बेकार है
जी। बहुत बहुत शुक्रिया फौजिया शाही साहब, हमारे पास एक मिनट का वक्त रह गया है, क्या कहेंगे आप इस हवाले से?
देखिए सबसे बहुत अहम बात इन्होंने की और पाकिस्तान में मैं तो आपके बेशुमार प्रोग्राम में ये कह चुकी हूँ कि यहाँ जो मजहबी मुनाफरत है और ख़ास तौर पे जो अहले तशी के हवाले से जो बात हुई मुकम्मल तौर पे ये पता चलता है कि सऊदीया के एक एजेंडा है और उसी के तहत वो चल रहे हैं। और अमेरिका की और सऊदीया की अगर ये कहा जाए कि दो मुल्क हैं तो ये किसी तरह भी दुरुस्त नहीं है। सूरत हाल ये है कि हमें इदराक क्या है, जो बहुत अहम बात की है कि ये प्रॉब्लम है क्या, इसका क्या हमें इदराक है। मैं समझती हूँ कि अभी तक इसको बेहतर तौर पर समझा नहीं जा सका। और जब ये मज़हब की बात आती है तो हमारे यहाँ एक तकरीबन अगर देखा जाए तो बहुत बड़ी आबादी जो है वहाँ खामोश हो जाती है, वहाँ डिस्कस नहीं कर सकती कि ये मसाइल जो है शायद क्योंकि जिस तरह दहशतगर्दी की गई है तो वो खामोशी जो है वो हमें बहुत मुश्किल से इस सूरत हाल से ज़्यादा दो चार कर रही है। मैं ये समझती हूँ कि जब मुज़ाकरात की बात करते हैं आज भी जैसे मुख्तलिफ जगह पे कुछ वाकयात ऐसे हुए हैं और मुस्तकिल पाकिस्तान में दहशतगर्दी के वाकयात हो रहे हैं, तो दहशतगर्द जो बार बार इस तरह की कार्रवाइयाँ कर रहे हैं मुज़ाकरात की आड़ में भी बात कर रहे हैं, तो मुज़ाकरात वाली बात मुझे किसी तरह वो नहीं कहा जा सकता कि किस तरह उनसे मुज़ाकरात किए। हाँ गवर्नमेंट को बहुत मजबूत होना पड़ेगा, ईरान भी अफगानिस्तान का हमसाया
बहुत,
है
बहुत शुक्रिया।
लेकिन उन्होंने अपने मुल्क को बचाए रखा।
बहुत बहुत शुक्रिया फौजिया शाह साहब, बहुत बहुत शुक्रिया। और नाजरीन प्रोग्राम के बारे में हमें आपकी राय का भी इंतजार रहेगा। हमारा ईमेल एड्रेस है andaz_jahan@sahartv.ir। और अगले प्रोग्राम तक के लिए हम आपसे इजाजत चाहते हैं, खुदा हाफिज़।